समृद्ध राष्ट्र, विभेद रहित समाज, समान पहुँच र अधिकारका लागि रेडियो कार्यक्रम समानता।
नमस्कार, सामाजिक न्याय, परिवर्तन र जातीय विभेद विरुद्धको एउटा सशक्त आवाज रेडियो कार्यक्रम समानताको यो अर्को श्रृङ्खलामा हार्दिक स्वागत अभिवादन छ। म भीम घिमिरे
अनि म मनुका कुँवर।
सार्वजनिक सेवा प्रसारण अन्तर्गत रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक बिहिबार बेलुका 8 बजेको अङ्ग्रेजी समाचार पछि एफएम ब्यान्ड 98, 100 र 103 MHz र मिडियम वेबका फ्रिक्वेन्सीका साथै अनलाइन मार्फत www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एप्सबाट प्रत्यक्ष रूपमा वा आफूलाई अनुकूल भएको जुन सुकै समयमा पनि सुन्न सक्नुहुनेछ।
हाम्रो देशमा विद्यमान जातमा आधारित सामाजिक विभेदले समाजमा गहिरो वैमनस्यता सिर्जना गरिरहेको छ। मानव सभ्यता ज्ञान विज्ञानको शिखरमा पुगेको आजको यस युगमा पनि जन्मका आधारमा गरिने छुवाछुत र भेदभाव सामाजिक रूपमा निन्दनीय र कानुनी रूपमा दण्डनीय अपराध हो। तसर्थ प्रगतिशील सोचको विकास गरी अघि बढ्न हामी प्रत्येकले छुवाछुतका विरुद्ध अभियान चलाउन जरुरी छ भन्दै आजको कार्यक्रममा समाचारमूलक सामग्रीका साथै संविधान संशोधन र दलित समुदायका मुद्दाका सम्बन्धमा स्वतन्त्र दलित नागरिक समाजका संयोजक कर्ण बहादुर नेपालीसँग गरिएको कुराकानी सहित उपस्थित भएका छौँ। कार्यक्रम सुनेर साथी
कार्यक्रमको सुरुवात गरौँ समाचारमूलक सामग्रीबाट।
महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले दलित समुदायको थर सूचीकरणका विषयमा राष्ट्रिय दलित आयोगले तयार पारेको सिफारिस सूची सार्वजनिक गरेको छ। राष्ट्रिय दलित आयोगले कानुन बमोजिम सूचीकरणका लागि सिफारिस गरी पठाएका थरहरूलाई मन्त्री परिषदबाट पारित गराउन अघि मन्त्रालयले अघिल्लो साता साउन 22 गते शुक्रबार आधिकारिक रूपमा सार्वजनिक गरेको हो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीले आयोगबाट प्राप्त सूची सार्वजनिक गर्नुहुँदै थर सूचीकरणको प्रक्रियालाई पारदर्शी रूपमा अघि बढाउने प्रयास गरिएको जानकारी दिनुभएको छ। दलित समुदायले प्रयोग गर्दै आएका थरहरूलाई व्यवस्थित र कानून बमोजिम सूचीकृत गर्ने उद्देश्यले यो प्रक्रिया अघि बढाइएको हो। आयोगको सिफारिस अनुसार मन्त्री परिषदबाट स्वीकृत भएपछि यो सूची औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ। त्यस्तै राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित समुदायको थर सूचीकरण सम्बन्धी सिफारिस कानून बमोजिम र सबै सरोकारवालासँग पर्याप्त छलफल गरेरै पठाइएको स्पष्ट पार्नु भएको छ। आयोगले तयार पारेको थर सूचीकरणको सिफारिसलाई लिएर केही राजनीतिक दलका नेता, सांसद तथा अधिकार कर्मीहरूले असन्तुष्टि व्यक्त गरिरहेका बेला अध्यक्ष विश्वकर्माले नागरिकलाई आफ्नो थर लेख्न पाउने अधिकारमाथि राजनीति नगर्न आग्रह गर्नु भएको हो। रेडियो कार्यक्रम समानताका लागि उपलब्ध गराइएको जानकारी अनुसार आयोगले मध्य प्रदेशका सबै जिल्ला सहित 7 प्रदेशका विज्ञ अधिकार कर्मी र सरोकारवालाहरूसँग पटक पटक परामर्श गरेर थर सूचीकरणको सिफारिस तयार पारेको हो। सामाजिक सञ्जाल र सार्वजनिक वृत्तमा भइरहेका विरोध तथा दुष्प्रचार कपोकल्पित रहेको दावी गर्दै अध्यक्ष विश्वकर्माले सीमित बजेट र कानुनको दायराभित्र रहेर प्रक्रियागत रूपमा सिफारिस गरिएको बताउनु भयो। अहिले दलित समुदायले प्रयोग गर्ने थर सूचीकरणको प्रस्ताव स्वीकृतिका लागि सिंहदरबार स्थित मन्त्री परिषदमा पुगेको छ। कानुन अनुसार आयोगले गरेको सिफारिसमा सरकारले हेरफेर गर्न नमिल्ने र स्वीकृत गरी कार्यान्वयनमा लैजानुपर्ने प्रावधान भए पनि प्रधानमन्त्री कार्यालय, मन्त्री र कर्मचारी संयन्त्र बीचको फरक फरक बुझाइका कारण निर्णय हुन बाँकी छ।
नेपाली कम्युनिस्ट पार्टी नेकपाका सांसद गणेश बहादुर विश्वकर्माले देशमा दलित समुदायका समस्या स्थायी रूपमा समाधान गर्न दलित अधिकार दशक घोषणा गर्न सरकारसँग माग गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद विश्वकर्माले संविधानको धारा 24 र 40 को मर्म र भावनालाई सम्बोधन हुने गरी एकीकृत कानून निर्माणका साथै दलित विकास प्राधिकरण गठन गरी यसलाई बजेट सहित राष्ट्रिय गौरवको योजनाका रूपमा अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। अघिल्ला सरकारहरूले दलित अधिकारका क्षेत्रमा प्रयास गरे पनि चरम गरिबी, विभेद र भूमिहीनताको समस्या अझै हट्न नसकेको उहाँले बताउनुभयो। कमैया, कमलरी, हलिया र हरवा चरुवा मुक्तिको घोषणा भइसके पनि पुनर्स्थापनाको काम अधुरै रहेको औल्याउँदै सांसद विश्वकर्माले सन् 2030 भित्रै पुनर्स्थापना सम्पन्न गरी नेपाललाई बधुवा श्रम मुक्त मुलुकका रूपमा पहिचान दिलाउनु पर्नेमा जोड दिनुभयो। साथै सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या स्थायी रूपमा हल गर्न राष्ट्रिय सहमतिका साथ ठोस योजना ल्याउन र लघुवित्त पीडितहरूसँग वार्ता गरी समस्या समाधान गर्न पनि उहाँले सरकारसँग माग गर्नुभएको छ।
27औं अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा काठमाडौँमा आयोजित दलित युवाहरूको राष्ट्रिय सम्मेलन 17 सदस्यीय राष्ट्रिय दलित युवा अधिकार मञ्च गठन गर्दै सम्पन्न भएको छ। दलित महिला सङ्घ फेडोको आयोजनामा भएको उक्त सम्मेलनमा नेपालका 7 प्रदेशका करिब 50 जना दलित युवा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा करिब 15,50,000 दलित बालबालिका र 17,50,000 दलित युवा रहेका छन्। सम्मेलनले कानुनी र नीतिगत व्यवस्थाहरू भए तापनि दलित युवाहरू अझै पनि शैक्षिक वञ्चितीकरण, बेरोजगारी र सामाजिक असुरक्षाको चपेटामा परेको निष्कर्ष निकाल्दै दया वा राहत नभई अधिकार, समानता, न्याय र आत्मसम्मानका लागि राज्य समक्ष विभिन्न मागहरू अघि सारेको छ। नवगठित 17 सदस्यीय मञ्चबाटै संयोजक छिट्टै तोकिने सम्मेलन आयोजक समितिले जनाएको छ। सम्मेलनको समापन सत्रमा सहभागी युवाहरूले सामूहिक रूपमा तयार पारेको स्थिति पत्र तथा मागपत्र प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिका सभापति समीक्षा बास्कोटा, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा र प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारलाई हस्तान्तरण गरेका थिए। मागपत्र बुझ्दै समितिका सभापति बास्कोटाले आगामी दिनमा कानून निर्माण गर्दा दलित युवाका अवस्था र मागलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। दलित समुदायमाथि हुँदै आएको विभेद अन्त्य गर्न दलित र गैर दलित दुवै पक्षको समान सहकार्य आवश्यक रहेको बताउँदै उहाँले वर्तमान सरकार र संसद कुनै पनि प्रकारको विभेदको पक्षमा नरहेको स्पष्ट पार्नुभयो। त्यस्तै राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित शब्द केवल पहिचान मात्र नभई सामाजिक न्यायको आन्दोलन र एकताको प्रतीक भएको उल्लेख गर्नुभयो। सांसद खगेन्द्र सुनारले सरकार दलित समुदायप्रति पूर्ण जिम्मेवार रहेको र समान अवसर उपलब्ध गराउन प्रतिबद्ध रहेको धारणा राख्नुभयो। कार्यक्रममा वरिष्ठ अधिकार कर्मी दुर्गा सोबले दलित आन्दोलनलाई थप सशक्त, रणनीतिक र युगानुकूल बनाउन अबको नेतृत्व युवा पुस्ताले नै लिनुपर्नेमा जोड दिनुभयो। ऐतिहासिक दलित आन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्दै नीति निर्माण र सामाजिक परिवर्तनको अग्र मोर्चामा युवाहरूको सक्रियता अपरिहार्य भइसकेको उहाँको भनाइ थियो। सम्मेलनले दलित बालबालिका तथा युवाको सर्वोपरि हित र अधिकार सुनिश्चित गर्न केही मागहरू अघि सार्दै सरकारको ध्यानाकर्षण गराएको छ। गुणस्तरीय र प्रविधि मैत्री शिक्षा, विद्यालयदेखि उच्च र प्राविधिक तहसम्म सहज पहुँच, पूर्ण छात्रवृत्ति तथा आधुनिक प्रविधिको ग्यारेन्टी हुनुपर्ने, उद्यमशीलता र परम्परागत सिपको प्रवर्धन, परम्परागत पेसा तथा सिपलाई आधुनिक बजार र प्रविधिसँग जोड्न दलित युवा उद्यमशीलता तथा सिप विकास कोष स्थापना हुनुपर्ने, द्रुत न्याय र कानुनी सहायता, जातीय भेदभाव, छुवाछुत, बाल विवाह र अन्तर्जातीय विवाहका कारण हुने हिंसामा द्रुत उजुरी, निष्पक्ष अनुसन्धान र निशुल्क कानुनी सहायता उपलब्ध गराइनुपर्ने, मनोसामाजिक स्वास्थ्य परामर्श, जातीय विभेद र विभेदकारी सामाजिक संरचनाका कारण उत्पन्न हुने मानसिक दबाव सम्बोधन गर्न संवेदनशीलता सहितको मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगको व्यवस्था हुनुपर्ने, त्यस्तै नीति निर्माणमा नेतृत्व र सहभागिता, राज्यका हरेक निर्णय, योजना र नीति निर्माण प्रक्रियामा दलित युवाको अर्थपूर्ण सहभागिता र नेतृत्व विकासको अवसर प्रदान गरिनुपर्ने, त्यस्तै सरकार समक्ष अर्को बुदामा ध्यानाकर्षण गराइएको छ डिजिटल अधिकार र जलवायु न्याय। डिजिटल पहुँच, प्रविधि, नव प्रवर्तन र जलवायु परिवर्तनका मुद्दाहरूमा दलित युवाका लागि समान अवसर सुनिश्चित गरिनुपर्ने लगायतका मागहरू रहेका छन्।
समुन्नत समाजको परिकल्पना, छुवाछुत विहीन समाजको चाहना, सामाजिक सद्भाव र एकताको भावना अभिवृद्धि गर्न कार्यक्रम समानता।
हाम्रो संविधानको धारा 24 र 40 दलित समुदायलाई हक अधिकार त दियो, तर व्यवहारमा लागू नहुँदा आजको युवा पुस्ताले समेत जातीय विभेदको पीडा भोग्नु परिरहेको छ। यसै पृष्ठभूमिमा संविधान संशोधनको यो बहस चलिरहँदा दलित नागरिक समाजले अघि सारेका दलित आयोगलाई कार्यकारी अधिकार दिने र रोटेसन प्रणाली जस्ता मागहरू उठाउनुको औचित्य के हो? के अहिलेकै संवैधानिक व्यवस्थाले यी विषय समेट्दैन र के यी मागहरूमा आम दलित समुदायभित्र एकमत छ त भन्ने जस्ता यक्ष प्रश्नहरूमा केन्द्रित रहेर स्वतन्त्र दलित नागरिक समाजका संयोजक कर्ण बहादुर नेपालीसँग गरिएको विशेष कुराकानी अबको प्रस्तुतिमा।
यहाँलाई कार्यक्रम समानतामा हार्दिक स्वागत छ।
धन्यवाद यो अवसर प्रदान गर्नुभएकोमा।
यहाँहरूले पछिल्लो अवधिमा स्वतन्त्र दलित नागरिक समाज भनेर विभिन्न कार्यक्रमहरू गरिरहनु भएको छ, यो कस्तो समाज हो र यसले के काम गर्छ?
दलित समुदायका युवाहरूको नेतृत्वमा चाहिँ परम्परागत रूपमा सञ्चालन भइरहेका आन्दोलन भन्दा अलिक फरक तरिकाले कसरी जाने त भन्ने हिसाबले छलफल गर्दाखेरि चाहिँ हामीले दुई तिनवटा कुराहरू चाहिँ हेऱ्यौँ। एउटा कुरा के हेऱ्यौँ भन्नुहुन्छ भने राजनीतिक दलहरूका भातृ सङ्गठनहरूले गरिराखेको आन्दोलन, त्यहाँ पनि के हुने भयो भने राजनीतिक दलहरूले चाहिँ एक प्रकारको कब्जा गरिहाल्ने भए, नम्बर वान। नम्बर टू के हुने भयो भन्दाखेरि चाहिँ दलित आन्दोलन कहाँ गयो भन्दाखेरि चाहिँ अग्रसर संस्थाहरूले सञ्चालन गर्ने विभिन्न खालका चेतनामूलक कार्यक्रमहरू गर्ने, यसले चाहिँ केही चेतना त उत्पादन गर्यो, सचेत त बनायो, तर पनि रूपान्तरण चाहिँ गर्न नसकिराखेको एउटा स्थिति भयो। अनि अर्को महत्त्वपूर्ण कुरा भनेको सरकार आफैले पनि दलित समुदायलाई गर्ने विभिन्न कार्यक्रमहरूमा चाहिँ हजुरको चाहिँ त्यति प्रभावकारी तरिकाले गइराखेको देखिएन। अर्को महत्त्वपूर्ण कुरा भनेको चाहिँ अन्तर्राष्ट्रिय समुदायले अथवा दलित समुदायका लागि उहाँहरूको रूपान्तरणका लागि गर्नुपर्ने कुराहरू हो, यो कुरा पनि त्यति प्रभावकारी नदेखिसकेपछि हामीले अहिले के प्लान गर्यौँ भन्दाखेरि दलित समुदायका विशेष गरेर चाहिँ को छुट्यो त यो आन्दोलनमा भन्दाखेरि एउटा चाहिँ जातिगत समूहहरू, जस्तो अब विश्वकर्मा समाज छ, परियार छ, अथवा गन्धर्व छ, वादी छ, मधेसीहरूका विभिन्न खालका समूहहरू छन्। त्यसले गर्दा यो जातिगत समूहहरू एउटा छुटिराखेको देखियो हेर्नु आन्दोलनमा। अर्को चाहिँ के छुटेको देखियो भन्नुहुन्छ भने एकाडेमिया अथवा चाहिँ यो प्राज्ञिक क्षेत्र, यो क्षेत्र छुट्या हामीले देख्यौँ। र सँगसँगै चाहिँ डेभलपमेन्ट सेक्टरमा केही गर्न सक्ने तर ती मान्छे पनि छुटिराखेको देखियो भने चाहिँ 4-5 सेक्टर चाहिँ छुटिराखेको देखियो र त्यसलाई चाहिँ हामीले चाहिँ अब एउटा चाहिँ दलित नागरिक समाजको नाममा त गइराखेको छ तर त्यसले पनि प्रभावकारी रूपमा काम गर्न सकिसकेपछि र अर्को महत्त्वपूर्ण काम चाहिँ हामीले अन्तर्राष्ट्रिय रूपमा एउटा पैरवी गर्नुपर्ने भयो। जस्तो अहिले हामीले हेर्यौँ भने पनि नेपाल सरकारले हजुरको चाहिँ अन्तर्राष्ट्रिय जातिभेद रङ्गभेद विरुद्धको जुन महासन्धि 1971 अनुमोदन गरेका छ अथवा चाहिँ पक्ष राष्ट्र भएको छ, अहिले पनि चाहिँ हजुरको धारा 4, 6, 14, 22 4 धाराहरू हजुरको चाहिँ अनुमोदन गरेका छैन, जुन धाराले हामीलाई विभिन्न खालको अधिकारबाट वञ्चित गरेका छ। सिमिलरली अन्य कुराहरू जस्तो हामीले सडमा पढाउनु पर्ने रिपोर्टहरू टाइममा पुगिरहेको छैन, हामीले चाहिँ सिडमा गर्नुपर्ने कुराहरू छ, हामीले युपिआरमा गर्नुपर्ने कुराहरू छ, यो यावत कुरामा हेर्दाखेरि हामीले के देख्यौँ भन्दाखेरि चाहिँ एउटा अन्तर्राष्ट्रिय एडभोकेसी गरौँ, अन्तर्राष्ट्रियमा एडभोकेसी गर्दाखेरि चाहिँ दलित समुदायको लागि एउटा सचेतना पनि हुने र सरकारवालाको ध्यान आकर्षण पनि हुने। दोस्रो, नेपाल सरकारसँगै सङ्घ प्रदेश स्थानीय तहसँग चाहिँ तत्काल चाहिँ संस्थाको सुधार, हामीले 7 प्रदेशहरूले चाहिँ त हजुरको चाहिँ सबैले अहिले पनि दलित सशक्तिकरण ऐन ल्याइरहेको अवस्था छैन, 753 स्थानीय तहमा चाहिँ यो दलित सशक्तिकरण ऐन दलित विकास रणनीतिहरू बनाउनु पर्नेछ। अब यसलाई कार्यक्रममा नजोडिकन भएको छैन क्या, एकातिर त्यो छ अनि अर्कोतिर चाहिँ सरकार ल्याउनु पर्ने जस्तो एकीकृत दलित विधेयकको कुरा ल्याइरहेको छैन, एकातिर चाहिँ जातीय छोराको सुझाव ऐनलाई हजुरको प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको छैन। यो खालको अलिकति एकीकृत प्याकेजको रूपमा काम गर्नको लागि के चाहिने भयो भन्दाखेरि चाहिँ स्वतन्त्र दलित नागरिक समाज भन्ने एउटा चाहिँ एउटा प्लेटफर्म चाहिन्छ है हामीलाई, यो भयो भने ठिक हुन्छ भन्ने हिसाबले चाहिँ यसले अब के गर्छ भन्दा राजनीतिक दल पनि सहकार्य गर्छ र त्यहाँको दलित जनवर्गीय सङ्गठनलाई पनि सहकार्य गर्छ, अर्कोतिर गैर संस्थाहरूसँग पनि सहकार्य गर्छ र यसले एक प्रकारको चाहिँ उहाँहरूको कार्यक्रमलाई अझै टार्गेटेड बनाउँछ र अब दलित समुदायको आन्दोलन एकीकृत रणनीतिक र व्यवस्थित रूपमा चाहिँ अलिक राम्रो धक्का नआन्दासम्म हजुरको चाहिँ साँच्चीको रूपमा जातीय छुवाछुत र विभेद चाहिँ उन्मूलन हुँदैन भन्ने हाम्रो बुझाइका कारणले गर्दाखेरि चाहिँ हामीले अहिले चाहिँ यो स्वतन्त्र दलित नागरिक समाज भन्ने एउटा लुज नेटवर्क एउटा प्लेटफर्म हो, यो हामी सबैको प्लेटफर्म हो। र अर्को महत्त्वपूर्ण हामीले यहाँनिर भन्नै पर्ने एउटा कुरा के छ भन्दाखेरि चाहिँ जस्तो जातीय स्वर विभेद गर्न त गैर दलित हो नि त, अनि हामीले त्यस कारण के गरेका छौँ भन्दाखेरि जातीय स्वर विभेदलाई अन्त गर्न गैर दलितकै भूमिका के हुन्छ भन्ने पनि एउटा हामीसँग क्याम्पेन छ, त्यसले गर्दा यसलाई एकीकृत रूपमा लिनुपर्छ भन्ने एउटा सारको रूपमा चाहिँ हामीले चाहिँ यो स्वतन्त्र दलित नागरिक समाज चाहिँ निर्माण गरेका छौँ।
यहाँहरूले संविधान संशोधनका लागि एउटा प्रस्ताव तयार गर्ने कार्यदल गठन भएको छ, त्यो कार्यदलमा यहाँहरूले सुझाव पठाउनु भयो, वास्तवमा यो के का आधारमा पठाउनु भयो र के पठाउनु भयो?
हामीले चाहिँ अहिलेको व्यवस्था के छ, त्यो व्यवस्थामा कस्तो खालको भइराखेको छ समीक्षा र हुनुपर्ने के हो भन्ने खालको चाहिँ हामीले प्रस्तावनादेखि नै हजुरको 308 हामीले के गरेका छौँ भन्नुहुन्छ भने सल्लाह सुझाव दिएका छौँ। जब हामीले चाहिँ स्थानीय तहबाट चाहिँ विभिन्न सुझाव सङ्कलनहरू गर्यौँ, त्यसलाई चाहिँ हामीले फेरि राष्ट्रिय लेभलमा चाहिँ विभिन्न जातिगत समूहहरू, राजनीतिक दलका दलित भातृ सङ्गठनका चाहिँ प्रमुख प्रतिनिधिहरू, अनि त्यसपछि लिएर हामीले चाहिँ हजुरको पत्रकार साथीहरू, गैर सरकारी संस्थामा काम गर्ने प्राज्ञिक साथीहरू, दलित जेएनजी साथीहरूलाई राखेर चाहिँ हामीले यही काठमाडौँमा हजुरको एउटा परामर्श गोष्ठी गर्यौँ र परामर्श गोष्ठीमा हामीले प्रस्तुत गर्यौँ कि यो कुराहरू हामीले चाहिँ भेटायौँ के छ तपाईँहरूको कुरा भनिसकेपछि चाहिँ त्यो परामर्श गोष्ठीबाट पनि हामीले चाहिँ थुप्रै सरसल्लाह लिएर त्यसलाई फाइनल गरेर यही असार 21 गते चाहिँ बसपदार निर्माण कार्यदललाई चाहिँ हामीले पेस गरेका छौँ। बजेट विनियोजनका हिसाबले हामीले जस्तो कयौँ अब अहिले चाहिँ दलित जेएनजी एलायन्सका साथीहरू तपाईँको चाहिँ माइतीघर मण्डलामा यो चाहिँ दलित विकास प्राधिकरण चाहियो भनेर चाहिँ तपाईँको आन्दोलन गरेर बसिराख्नु भएको छ होइन। भनेपछि त अहिले पनि के हुनु पर्यो भने बजेट विनियोजनको हकमा पनि के हुनु पर्यो भन्दाखेरि चाहिँ दलित समुदायलाई डेडिकेटेड बजेट विनियोजन चाहिँ स्थानीय सङ्घ र प्रदेशले तिनटै सरकारले नगरिकन चाहिँ नहुनु भयो। त्यसले गर्दाखेरि चाहिँ बजेट विनियोजनको सँग सम्बन्धमा पनि त्यसरी चाहिँ संविधानमै राखिनु पर्यो भन्ने लगायतका हामीले हजुरको चाहिँ लगभग मेजर 5-7 पोइन्ट राखेका छौँ। तर चाहिँ अब ओभरअल हिसाबले हेर्दाखेरि त अब फेरि हामीले 308 धारामा नै कमेन्ट गरेका छौँ। तर मेन कुरा हामीले अहिले चाहिँ मैले समराइज गर्दाखेरि चाहिँ प्रस्तावनाको कुरा हामीले एउटा गरेका छौँ, अर्को कुरा हामीले चाहिँ यो समानताको हकमा गरेका छौँ, सम्पत्तिको हकमा गरेका छौँ, अनि त्यसपछि धारा 24 जातीय सशस्त्र विरुद्धको हक र त्यसपछि तपाईँको धारा 40 दलितको हक र धारा 42 यो चाहिँ सामाजिक न्यायको हकमा हामीले चाहिँ कमेन्ट गरेका छौँ। हामीले धारा 51 पनि राज्यका नीतिहरूमा हामीले गरेका छौँ, राज्यका निर्देश सिद्धान्तमा हामीले गरेका छौँ विशेष गरेका ठाउँहरू, अनि शासकीय प्रणाली त्यसपछि लिएर चाहिँ निर्वाचन प्रणालीमा चाहिँ हाम्रो अलिक विशेष ध्यान जानुपर्छ र अन्ततः हजुरको हाम्रो बजेटमा चाहिँ जानुपर्छ। 7 प्रदेश 753 स्थानीय तह र प्रत्येक बस्तीमा गएर खासमा चाहिँ यो आयो यसमा के हो भन्ने खालको कुरालाई हामीले चाहिँ एकदम सचेतनामूलक तरिकाले तल पनि जाने र एउटा समग्रता हिसाबले चाहिँ हजुरको चाहिँ दलित समुदायको एकीकृत कुरा चाहिँ अब चाहिँ संविधान संशोधनमा चाहिँ अब समेटिनुपर्छ र समेटिन होइन यदि चाहिँ भने तपाईँको चाहिँ 20% जनसङ्ख्याले भोलि साँच्चीकै संविधानप्रति असन्तोष हुनुपर्ने स्थिति बन्यो भने त्यसको ठुलो मार फेरि देशलाई र सरकारलाई नै पर्छ भन्ने खालको कुरा चाहिँ हजुर मार्फत म सम्पूर्ण चाहिँ न्यायप्रेमी दलित समुदाय र अन्य जनसमुदाय सबैलाई चाहिँ जानकारी गराउन चाहन्छु।
यहाँहरूले पेस गर्नुभएको जुन संशोधनका लागि यहाँहरूले गर्नुभएको प्रस्ताव छ के त्यो प्रस्तावले वास्तवमा यो समाजमा भएको विद्यमान छुवाछुत प्रथाको अन्त्य गर्न सक्छ त?
हाम्रो प्रस्तावना जुन हामीले पेस गरेका छौँ यदि साँच्चीकै सरकारले त्यो लेभलमा सम्बोधन गरिदिनु भयो भने मानौँ भोलि संविधान संशोधनका सन्दर्भमा चाहिँ यी विषयहरू चाहिँ समेटिए भने यसले चाहिँ जाति छुवाछुत र विभेदलाई अन्त्य गर्नको लागि चाहिँ ठुलो योगदान गर्छ भन्ने हाम्रो एकदम दृढ विश्वास छ। तर समस्या के छ भन्दाखेरि चाहिँ पहिलो कुरा त संविधानमै तपाईँको राख्ने कुरामा अब कैयौँ खालको बाधा अडचन आउने कुरा देखिन्छ एउटा, अब त्यति धेरै प्रभावकारी जाला कि नजाला त्यसमा अब हजुर हामी सबै फेरि सरकारवालाले चाहिँ बारम्बार चाहिँ खबरदारी गर्ने, निगरानी गर्ने र उहाँहरूसँग साझेदारी पनि गर्ने कुरामा लाग्नुपर्छ भन्ने कुरा चाहिँ हाम्रो टिमको चाहिँ एकदम हामी यसमा चाहिँ दृढ एकदम विश्वस्त छौँ।
हस् त, यहाँले आफ्नो महत्त्वपूर्ण समय रेडियो नेपालको कार्यक्रम समानतालाई दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
धेरै धेरै धन्यवाद। यो एकदम महत्त्वपूर्ण प्रमुख सञ्चार माध्यम त्यसमा पनि समानता कार्यक्रममा मलाई चाहिँ मेरा केही भनाइहरू विशेष गरेर स्वतन्त्र दलित नागरिक समाज र यसले चालेको भूमिका यसको पहलकदमी सम्बन्धमा हाम्रा कुराहरू राखेर सम्पूर्ण देश विदेशमा रहनुहुने आदरणीय व्यक्तित्वहरूमा हाम्रो कुराहरू पुग्नलाई यहाँहरूले चाहिँ एकदम महत्त्वपूर्ण ब्रिजिङ सेतुको काम गर्नुभयो, त्यसको लागि म र हाम्रो टिम यहाँहरूप्रति आभार व्यक्त गर्न चाहन्छौँ। धन्यवाद।
श्रोताबृन्द, संविधानमा लेखिएका सुन्दर अक्षरहरू आफै कार्यान्वयन हुँदैनन्। विगतको पुस्ताले सङ्घर्ष गरेर अधिकारको जग त बसाइदियो, तर त्यसलाई व्यवहारमा उतार्न सरकार, राजनीतिक दल, नागरिक समाज र आजका युवा पुस्ताले जिम्मेवार भूमिका निर्वाह गर्नैपर्छ। आजको यो संवादले पनि स्पष्ट पारेको छ कि संविधान संशोधनको यो बहसलाई केवल औपचारिकतामा सीमित नराखी उठाइएका नवीन मागहरूमा आम दलित समुदायको वास्तविक प्रतिनिधित्व र एकमत सुनिश्चित गर्नु नै अहिलेको मुख्य चुनौती हो भन्दै आज प्रसारित सामग्रीहरू तपाईँलाई कस्तो लाग्यो? आफ्ना सल्लाह सुझाव एवं प्रतिक्रिया छन् भने हामीलाई पत्राचार गर्न सक्नुहुनेछ। यसका लागि हाम्रो ठेगाना कार्यक्रम समानता रेडियो नेपाल सिंहदरबार काठमाडौँ, साथै इमेल ठेगाना समानता 2074@gmail.com।
कार्यक्रमको आजको श्रृङ्खला यति नै, अर्को हप्ता नयाँ विषय र सामग्रीका साथ हाम्रो भेट हुने नै छ। तबसम्मका लागि कार्यक्रम उत्पादक टिमसहित हामीलाई पनि बिदा दिनुहोस्। हवस् त, नमस्कार, नमस्कार।